Hello, we program.
پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی، پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے پروگرام ہر دم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہے ہیں پروڈیوسر ویٹو میر اور انجینئر واسکو والریج. ہمارا یہ پروگرام میڈیم ویو 972 پر پاکستان کے لیے ریڈیو پر، جبکہ دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے ہماری ویب سائٹ اردو voa.com پر، جہاں آپ اس کی ریکارڈنگ پروگرام کے بعد مستقل طور پر ہر دم رواں ہے زندگی کے فیس بک پیجز پر پائیں گے، جسے آپ کسی بھی وقت سن بھی سکیں گے، شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہوتا ہے 0800 777 8 9 0800 777 8 9، اور فیس بک پر یہ پروگرام سننے کے لیے اور ہمارے مہمانوں کے لیے سوال پوسٹ کرنے کے لیے ہمارا لنک ہے facebook.com/ہردم رواں ہے زندگی، اور ہمارا دوسرا لنک ہے facebook.com/یاسمین جمیل VOA اردو. آج ہم آپ کو کہانی سنا رہے ہیں یہاں امریکی ریاست پنسلوینیا میں آباد ایک ایسی پاکستانی امریکی خاتون کی، جس کی زندگی اردو اور انگریزی دونوں زبانوں کے لفظ سفر سے عبارت ہے. یونیورسٹی آف پنجاب لاہور سے جغرافی میں ماسٹرز کی ڈگری لینے کے بعد جب ساہیوال پاکستان سے تعلق رکھنے والی یہ خاتون اپنے شوہر کے ساتھ امریکہ پہنچی تو اس کی زندگی کا ایک بالکل نیا مگر خوشگوار سفر شروع ہوا، اور سفر کی اس منزل پر اس نے قائم کی لوگوں کو سفر کی سہولیات فراہم کرنے والی ایک ٹریولنگ کمپنی، اور یوں اس کی زندگی میں اردو زبان کا سفر در حقیقت ایک نمایاں حصہ بن گیا، اور وہ اردو زبان کے ہر سفر کو مسکراتے ہوئے طے کرتی چلی گئی. لوگوں کے سفر کو خوشگوار بناتی ہوئی اپنی ٹریولنگ کمپنی کو کامیابی کی ایک ممتاز منزل تک اور اپنے دو بیٹوں کو تعلیم اور روزگار کی ایک کامیاب منزل تک پہنچانے کے بعد، ساہیوال پاکستان سے تعلق رکھنے والی یہ پاکستانی امریکی خاتون اپنی زندگی کے ایک خوشگوار سفر کے مرحلے سے لطف اندوز ہو رہی تھی کہ ایک سرجری کی پیچیدگیوں اور ڈاکٹروں کی غفلت کے نتیجے میں اسے اپنی ٹانگوں سے محروم ہو کر مصنوعی ٹانگوں پر انحصار کرنا پڑا، اور بظاہر اس کی زندگی سے اردو زبان کا سفر خارج اور انگریزی زبان کا سفر شروع ہو گیا. لیکن ساہیوال پاکستان کی اس باہمت خاتون نے اس تکلیف دہ سفر کے دوران بھی سفر کا سلسلہ ختم نہیں کیا، اور سوچوں کے ایک ایسے سمندر میں سفر شروع کیا جس نے اسے سفر کی ایک ایسی منزل تک پہنچایا جہاں سے اس نے آغاز کیا ایک نئے سفر کا. اور یہ سفر اس نے اختیار کیا حادثوں اور بیماریوں کے باعث اپنی ٹانگوں سے معذور ہونے والے افراد کی زندگیوں کو رواں کرنے اور انہیں عزت اور وقار کے ساتھ زندگی کا سفر طے کرنے میں مدد دینے کے لیے، اور اس سفر کی منزل تھی ایک فلاحی ادارے لائف فار لمب لاس کا قیام، جس کا پورا نام ہے SKW لائف فار لمب لاس. SKW مخفف ہے اس باہمت پاکستانی امریکی خاتون کے نام سریا کوثر وحید کا، جو آج ہمارے پروگرام ہردم رواں ہے زندگی کی مہمان ہیں اور جو اس وقت موجود ہیں پٹسبرگ پنسلوینیا سے ٹیلی فون پر ہمارے ساتھ. السلام علیکم سریا کوثر وحید صاحبہ.
السلام علیکم.
بہت شکریہ ہمارے پروگرام ہردم رواں ہے زندگی کے سننے والوں کے لیے اپنے قیمتی وقت میں سے کچھ وقت نکالنے کا.
میری زندگی کے ساتھ بہت میچ کرتا ہے.
بالکل. اور آج ہم نے آپ کو اسی لیے مہمان بنایا ہے کہ پاکستان اور دنیا بھر میں ہمارے ان لاکھوں سننے والوں کو حوصلہ اور کچھ کرنے کی تحریک دیں جن میں سے بہت سے خود یا ان کے گھر والوں میں سے کوئی ایک کسی حادثے کی وجہ سے اپنی زندگی میں چلنے پھرنے سے محروم ہو کر ایک اذیت دہ زندگی گزار رہے ہیں، اور انہوں نے، ان کے گھر والوں نے اور ان کے ارد گرد کے لوگوں نے یہ سوچنا بھی چھوڑ دیا ہے کہ زندگی کا سفر ٹانگوں کے بغیر بھی دوسروں پر بوجھ بنے بغیر عزت اور وقار کے ساتھ گزارا جا سکتا ہے. تو کچھ بتائیے سوریا کوثر وحید صاحبہ کہ اپنی ایک سرجری کے بعد ڈاکٹروں کی ایک غفلت کے نتیجے میں جب آپ دو ہفتے کے کومے سے باہر نکلیں اور آپ کو یہ معلوم ہوا کہ اب آپ زندگی بھر اپنی ٹانگوں کے بل پر چل پھر نہیں سکیں گی, تو وہ لمحہ آپ کے لیے کیسا تھا اور پھر آپ نے کیسے لمحہ لمحہ اس تکلیف دہ حقیقت کو تسلیم کیا اور اس مرحلے پر آپ کے گھر والوں اور ارد گرد کے لوگوں نے آپ کو کیسے وہ حوصلہ دیا جس نے آپ کو اپنے جیسے دوسرے افراد کو حوصلہ اور مدد دینے پر متحرک کیا؟
جسمین, بسم اللہ الرحمن الرحیم. میں سب سے پہلے یہ بتاؤں گی کہ ایک تھوڑی سی فنی بات ہے کہ مذاقیہ بات سمجھے, لیکن مجھے ہوش نہیں تھی اتنی. جب میں کومے سے باہر نکل رہی تھی تو میرے بیٹے نے ہاتھ لگایا میرے بازو کو, تو میں نے محسوس کیا کہ میرا کوئی اپنا ہے. تو میں نے اسے کہا کہ مجھے کسی نے مارنے کی کوشش کی ہے, پولیس کو اطلاع کرو, یہ کرو. پتہ نہیں میرے دماغ میں کیا کیا چیزیں آ رہی تھیں اس وقت, جس کو میں مطلب لفظوں میں ایکسپلین نہیں کر سکتی کہ کس طرح کے ہوئے.
تو پھر کیا تھا وہ لمحہ جب آپ کومے سے باہر آئیں؟
جب میں کومے میں تھی نا تو مجھے بہت ساری چیزیں سنتی تھیں, جیسے میوزک سن رہا ہے, کوئی وائٹ کپڑے پہنے ہوئے سفید کپڑوں میں لمبے لمبے چوگوں میں لوگ کانفرنس کر رہے ہیں, جیسے کوئی نا اسلامی کانفرنس ہو رہی ہے. کبھی وہ پھول نظر آتے ہیں, کبھی گرینری نظر آتی تھی, کبھی کچھ اس طرح کی چیزیں بہت تھی.
اچھا, یعنی جب آپ قومے کی حالت میں تھیں تو آپ یہ فیل کر رہی تھیں کہ یہ سب کچھ ہو رہا ہے؟
جی, تو مجھے محسوس ایسے ہوتا تھا, پتہ نہیں دوائیوں کا اثر تھا یا کیا تھا. میں بول نہیں سکتی تھی لیکن میرے مائنڈ میں جو چیزیں آتی تھیں اس کو میں نے ایکسپریس کیا ہوا ہے اپنی بک میں.
اچھا, تو اس کے بعد آپ نے کتاب بھی لکھی, اس کی بات بھی کریں گے. کتنے عرصے آپ قومے میں رہیں؟
آلموسٹ 15-16 ڈیز.
اچھا اچھا, تو کیا تھا وہ لمحہ جب آپ قومے سے باہر آئیں اور آپ نے کیا محسوس کیا؟
جب میں اس وقت تو فوراً تو مجھے نہیں پتا تھا کہ میرے ساتھ کیا ہونے والا ہے. مجھے انہوں نے اپر لیول سے وہ جو آئی سی یو سے نا شفٹ کیا نا جو فلور پہ, تو اس کے بعد بھی میرے اتنے نا یہ جو ٹوز تھے وہ بلو نہیں ہوئے تھے. وہ مجھے پتا نہیں تھا اس وقت کہ میرے ساتھ کیا ہونے والا ہے. تو میں نے سمجھا کہ شاید یہ سرجری کی وجہ سے مجھے اس طرح کی چیزیں فیل ہو رہی ہیں, یہ ہے وہ ہے. تو تھوڑے دنوں کے بعد جب مجھے پتا چلا 2-4 دنوں کے بعد کہ یہ تو بلو ہو رہے ہیں, تو اس کی تو وہ انہوں نے کاٹ دینے ہیں جس کو ایمپوٹیشن کہتے ہیں, تو پھر مجھے بڑا صدمہ پہنچا. لیکن اس کو مجھے سمجھ نہیں آتا تھا کہ میں کیسے اپنے آپ کو ڈیل کروں اس وقت, کیونکہ اتنی زیادہ اور چیزیں میرے سائڈ پہ ہو گئی تھیں نا ہاسپٹل میں, جیسے بلڈ کلاٹ آ گیا بازو میں اور مرسا ہو گیا جو کہ کافی ڈینجرس ہوتا ہے وونڈ کے اندر. تو انہوں نے میری ایک دفعہ نہیں 2-3 دفعہ اس سرجری کو چھیڑا, اسے ٹھیک نہیں ہوئی. تو یہ جو ہاسپٹل ہے یہ کافی بڑا ہے, یہاں پہ لوگ آرگن ٹرانسپلانٹ کرانے آتے ہیں, تو ان سے یہ چھوٹی سی سرجری جو تھی یو پی جی ریپیئر کی وہ ہینڈل نہیں ہو سکی. اس کی صرف میں ایک ہی وجہ سمجھتی ہوں کہ انہوں نے توجہ نہیں دی فوراً.
اچھا, تو پھر اس کے بعد کتنے عرصے کے بعد آپ کی ٹانگوں کو الگ کر دیا گیا جو حصے بھی ہو چکے تھے؟
دیکھیں, میں 21 اکتوبر 2005 کو گئی تھی سرجری کے لیے, تو میری ایمپوٹیشن جو تھی وہ تھینکس گیونگ ویکینڈ پہ ہوئی تھی. جو انگلیوں کی ایمپوٹیشن تھی وہ دسمبر کرسمس ای پہ ہوئی تھی, اس لیے یہ مجھے دونوں امپورٹنٹ دن یاد ہیں.
اچھا, تو پھر کتنے عرصے کے بعد دوبارہ مصنوعی ٹانگیں لگیں اور کیا یہ
مجھے پھر انہوں نے ہاسپٹل سے کافی دیر رکھنے کے بعد شفٹ کیا ریہیبلیٹیشن میں, تو وہاں پہ انہوں نے میرے میجرمنٹس لی اور کیا کہ کس طرح اس کی آرٹیفیشل جو ٹانگیں ہیں نا وہ لگائی جائیں.
تو ہمارے سننے والوں کو یہ بتائیے سریا کوثر وحید صاحبہ کہ یہاں امریکی ہیلتھ سسٹم میں ڈاکٹروں کی کوتاہی کی وجہ سے مریضوں کو تلافی کے لیے جو قوانین ہیں وہ کیسے ڈاکٹروں کو غفلت سے دور رکھنے کا سامان کرتے ہیں اور کس طرح غفلت کا نشانہ بننے والوں کو سپورٹ کرتے ہیں؟
ہاں جی, اس کے متعلق میں یہ کہوں گی کہ چونکہ میری لائف تھی, میرے گھر والے کہتے تھے کہ چلو چھوڑو کیا انویسٹیگیشن کرانی ہے, میں نے کہا میری لائف ہے میں نے ضرور کرانی ہے, میری زندگی ہے کہ میرے ساتھ کیا ہوا, کیونکہ میں تو چل کے گئی تھی, ان کے ویڈیوز میں بھی میں واک کرتی ہوئی نظر آ رہی ہوں, سائن سارے کرتے ہوئے نظر آ رہی ہوں, تو کیا ہوا میرے ساتھ, کیا غلط بات ہو گئی تھی. تو اس لیے میں نے اٹرنی ہائر کیا تھا, اس کو کہتے ہیں مال پریکٹس اٹرنی, تو وہ پھر ہائر کیا ہے, تو اس نے پھر انویسٹیگیشن شروع کی ہے. तो इस कंट्री में स्टैचू ऑफ लिमिटेशन जो होते हैं ना, उसको कहते हैं कि आप 2 साल के अंदर अंदर फाइल कर सकते हो, उससे बाद अगर ऐसा गुजर जाए फिर आपका केस गया, खत्म हो. तो मैंने अपने आप के लिए ये करने के लिए ये मैं अपने सुनने वालों को ये बताना चाहती हूँ कि उनको फौरन तवज्जो देनी चाहिए इस चीज पे, अगर वो समझते हैं कि उनके साथ ज्यादती हुई है.
तो फिर आपको आपकी जो हेल्थ इंश्योरेंस कंपनी थी उसने आपको पे किया तलाफी की रकम दी?
नहीं, उसने नहीं दी, उन्होंने मेरे बिल पे किए हॉस्पिटल के.
अच्छा,
तो ये जो होते हैं ना अपोजिट पार्टी, उनकी इंश्योरेंस पे करती है जिसको मैंने सू किया था.
तो फिर आपको पे किया और ये तमाम जो आपकी मसनूई टांगें लगी बाद में, तो उसको पे किया उस कंपनी ने?
नहीं, टांगों को पे किया है पहली दफा तो इंश्योरेंस कंपनी ने, और जो मेरे रहने का है, क्योंकि मुझे कोई फ्री किस्म की कोई सर्विस नहीं मिल सकती थी क्योंकि मैं अपना हाउस ओन करती हूँ, तो जो लोग हाउस वगैरह ओन करते हैं या जिनके बैंक में पैसे होते हैं थोड़े बहुत, तो उनको वो कोई हेल्प नहीं देती स्टेट, वो आपको अपने पास से अपनी हेल्पर हायर करनी पड़ती है, उसको पे करना पड़ता है. स्टेट सिर्फ उन लोगों को देती है जिनके नाम कोई बैंक अकाउंट नहीं होता.
तो उसके बाद फिर आपने अपनी मसनूई टांगों को आपकी लग गई यहीं पर अमरीका में?
जी.
अच्छा, कैसे आप?
यूनियन प्रोस्थेटिक्स ने लगाई थी पिट्सबर्ग में है, तो लेकिन बड़ा डिफिकल्ट था मेरे लिए, बहुत मुश्किल था कि मैं उसको लगा के पालो बार में, वो मुझे प्रैक्टिस कराते थे कि कैसे चलूं, फिर वॉकर के साथ चलते, फिर ऐसे स्टेप बाय स्टेप जैसे 300 फीट ये वो इस तरह करके ना उन्होंने प्रोग्रेस शुरू की मेरे लिए.
अच्छा.
तो मेरी बॉडी जो इतनी डीकंडीशन हुई हुई थी इतनी सारी चीजों की वजह से, एक दफा जब इन्फेक्शन हो गई है ना तो उसके बाद और बहुत सारी चीजें लग गई.
तो कितना अरसा लगा आपको अपनी जिंदगी के रोजमर्रा के मामूलात एक नए अंदाज से शुरू करने में, और किस तरह आपने खुद को तैयार किया उसी घर में जिसके चप्पे चप्पे पर आप एक सेहतमंद खातून खाना की तरह उम्र अंजाम देती थी, एक छड़ी की मदद से मसनूई टांगों के जरिए बमुश्किल चल फिर कर अपना काम करने में?
2 साल तो मुझे रिहेबिलिटेशन में लगे हैं कि कैसे उठना, कैसे बैठना, कैसे खड़े होना है. उस अरसे में मैंने जहाँ पे जाती थी रिहेबिलिटेशन के लिए सारे लोग एक जैसे होते थे तकरीबन, तो आपको इतना खराब फील नहीं होता था कि भाई आप वो भी कर रहे हैं एक्सरसाइज, मैं भी कर रही हूँ, वो लेडी भी कर रही है, यंग बच्चे भी कर रहे हैं. जब घर आती थी ना तो फिर शुरू हो जाता था डिप्रेशन, सैडनेस, इस तरह की चीजें. तो क्योंकि घर आने के लिए डिफरेंट लाइफ शुरू हो जाती थी, रियलिटी, रियल वर्ल्ड में जिसको कहते हैं ना, असली दुनिया में आप आ जाते हैं. वहां पे तो चूंकि आपके इर्द गिर्द लोग हैं, आपको हेल्प कर रहे हैं, प्रैक्टिस करा रहे हैं, ये करा रहे हैं, बातें कर रहे हैं और कई कुछ कर रहे हैं, लेकिन उसके बाद फिर आप सोचते हैं कि ये भाई अब इसको मैंने कैसे लेके चलना है. जब मैं हॉस्पिटल में थी, जब मुझे पता चल गया था, मैंने अल्लाह ताला से दुआ की थी कि अल्लाह ताला तुमने मुझे ये आजमाइश में डाला है और इसके पीछे जरूर कोई वजह है, और मुझे इतनी हिम्मत दो, सब्र दो, इस्तकलाल दो कि मैं इसमें पूरी उतरूं, क्योंकि मैंने आपको जवाब देना है अल्लाह ताला, आप ही ने मुझे हिम्मत देनी.
तो अब आप क्या क्या अपने घर के काम खुद करती हैं? घर से
अपने घर की कुकिंग कर लेती हूँ, छोटी मोटी चीजें जैसे डस्टिंग करनी है, एक हाथ में स्टिक लेके थोड़ी थोड़ी चीजें ठीक कर लेती हूँ, अपना बेड खुद बना लेती हूँ अब, क्योंकि मेरी हेल्पर तो अब जो मैंने हायर की हुई है वो तो वंस अ वीक आती है, एक दफा हफ्ते में.
तो बाकी सारे काम आप खुद करती हैं, तो आपके शौहर, आपके बच्चे आपके साथ होते हैं?
नहीं, मेरे बच्चे तो साथ नहीं है, लेकिन मेरे शौहर तो साथ हैं.
तो घर से बाहर जब आपको जाना होता तो आपके शौहर आपके साथ?
हाँ जी, वही ड्राइव करके लेके जाते हैं, क्योंकि मैंने दोबारा ड्राइविंग जो है ना नहीं सीखी, बाकी चीजें उन्होंने मुझे सिखा दी थी, राइटिंग करनी और कंप्यूटर पे काम करना और दूसरी चीजें, लेकिन ये मैंने फिर उनको खुद ही इनकार कर दिया कि मैंने नहीं सीखनी. मुझे उस वक्त था कि मैं इतनी सीखूं, मैंने किसको मिलने जाना है बाहर, ये तो मेरे ख्वाबो ख्याल में भी नहीं था कि मैं, मुझे अल्लाह ताला इतनी हिम्मत दे देगा कि मैं इतने सारे काम करूंगी. अनबिलीवेबल,
अनबिलीवेबल.
मुझे कभी कभी लगता है कि ये को मेरे पीछे खड़ा होकर मेरे साथ काम करता है.
तो घर के बाकी काम, लॉन्ड्री वगैरह, वो
मेरी हेल्पर करती है.
अच्छा, और साथ साथ आपके शौहर आपके साथ घर में रहते हैं या वो भी कोई जॉब करते हैं?
नहीं, घर में रहते हैं, लेकिन थोड़ी देर के लिए चले जाते हैं बाहर, वैसे रिटायर्ड हैं.
और उन्होंने ही आपके साथ ये इदारा है उसको बनाने में आपकी मदद की, और उसके प्रेसिडेंट भी वो हैं.
जी, मदद की है. पहले उन्होंने कहा कि ये बहुत मुश्किल काम है, क्योंकि میں سمجھتی ہوں کہ کوئی کام مشکل نہیں ہے.
بالکل بالکل.
تو وہ میرا یہ نظریہ ہے.
تو وہ بھی ہم بات کریں گے کہ آپ نے پھر یہ ادارہ کس طرح بنایا اور اس کو بنانے میں کیا کیا مسائل آپ کو پیش آئے. لیکن پہلے ایک چھوٹا سا بریک لے لیتے ہیں اور بریک کے بعد ہم آپ کے ادارے کی بات کریں گے. وائس آف امریکہ واشنگٹن کے پروگرام ہردم رواں ہے زندگی میں ہماری آج کی مہمان ہیں ایک انٹرنیشنل سطح کے فلاحی ادارے ایس کے ڈبلیو لائف فار لیم لاس کی فاؤنڈر اور چیئر پرسن سریا کوثر وحید, جن کا ادارہ چلنے پھرنے سے محرومی کے شکار غریب افراد کی زندگی کو آسان بنانے اور انہیں معاشرے کا ایک کارآمد شہری بنانے کے لیے کوشاں ہیں. یہ ادارہ پاکستان اور دنیا بھر میں کسی حادثے, دھماکوں یا بیماری کے نتیجے میں چلنے پھرنے سے محروم غریب افراد کو ویل چیئرز, مصنوعی ٹانگیں اور دوسرے مددگار طبی آلات مفت فراہم کرتا ہے, جبکہ ادارہ انہیں اپنا روزگار خود کمانے کے قابل بنانے کا بندوبست بھی کرتا ہے. ہمارے مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/hardamrawahaizindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameel.voa. ہماری مہمان اس وقت موجود ہیں پینسلوینیا سے ٹیلی فون پر ہمارے ساتھ. جی سریا کوثر وحید صاحبہ, یہ بتائیے کہ آپ کا ادارہ کب قائم ہوا, کیسے قائم ہوا اور کس انداز میں اور کس طرح یہ کس قسم کے معذور افراد کی مدد کرتا ہے؟
جی میں نے اپنے دل کی گہرائیوں سے یہ سوچا تھا کہ ہر انسان کی نا ایک حیثیت ہوتی ہے جس کو ہیومن ڈگنیٹی کہتے ہیں, تو اس کو ڈاؤن نہیں کرنا چاہیے, اس کے لیے کچھ کام کرنا چاہیے. کیونکہ جو ڈسیبل لوگ ہیں ڈفرینٹ ٹائپ کی ڈسیبلٹی سے, کبھی کبھی میں نے دیکھا ہے کہ لوگ ان کے ساتھ اچھا ٹریٹ نہیں کرتے. جب میں نے یہ سوچا تو یہ میں نے بنانے کا شروع کیا, تو سب سے پہلے جو اس طرح کی چیز ہوتی ہے نا, چونکہ میں خود سے میں نے شروع کی ہے, میں اپنی زندگی کی کہانی کو سامنے رکھتے ہوئے, تو اس لیے میں یہ سمجھتی ہوں کہ جب تک فیملی آپ کے ساتھ پوری طرح تعاون نہیں کرتی آپ کوئی اس طرح کے کام نہیں کر سکتے. چیریٹی جو ہوتی ہے نا وہ گھر سے شروع ہوتی ہے نمبر ون, اس کے بعد پھر آپ آگے اپنے فرینڈس تک لے کے جاتے ہیں, اس کو انٹروڈیوس کراتے ہیں, اپنی پبلک کو کراتے ہیں, تو پھر یہ شروع ہوتی ہے. تو یہ میں نے سوچا تھا کہ یہ جو غریب لوگ ہیں, یو ایس اے میں تو ہیلتھ انشورنس ہے, تو یہ جو لم ہے نا اس کی کو پیمنٹ ہوتی ہے, تو اس لیے ان لوگوں کو اتنی زیادہ ضرورت نہیں, لیکن یہاں پہ اویئرنیس کی بہت ضرورت ہے, پروینشن کی ضرورت ہے جو کہ میں نے کی ہے بہت سارے اسپورٹس گروپ میں جا کے, تو دوسرے طریقے سے بھی کی ہے. اس وقت میں نے یہ سوچا کہ پہلے فوکس کروں کہ ان کو لم لگوا کے دوں. میں نے بہت ساری جگہوں کو وزٹ کیا یہاں پہ بھی اور پاکستان میں بھی, تو میں نے دیکھا کہ یہ سارے کس طریقے سے بناتے ہیں, کیسے ان کی قیمت ہے, کیا ہے, آسان لفظوں میں آپ کو بیان کرتی ہوں. تو جب میں پاکستان گئی تو میں نے وزٹ کیا ایک ادارہ ہے پاکستان سوسائٹی آف ریہیبلیٹیشن ڈپارٹمنٹ, وہ ہے اس کے اوپر فیروز پور روڈ پہ, ان کے ساتھ ہم نے ایک میٹنگ کی, ان کے پروسیسز وغیرہ بنتے ہوئے دیکھے, سارا کچھ کیا.
پروسیسز کی اردو کیا ہوگی؟
مصنوعی اعضاء کہہ دیں.
تو وہاں مصنوعی اعضاء بنتے تھے, تو پاکستان میں ہیں ایسے ادارے؟
کیونکہ لم جو ہے نا اس میں بازو بھی آ جاتے ہیں نا, آنکھیں بھی آ جاتی ہیں, تو ہر ایک کا اپنا اپنے پارٹ کا حصے کا نام ہوتا ہے. ان کو میں نے دیکھا تو ان کی ہم نے کہا کہ ہم نے لگوا کے دینے ہیں, تو انہوں نے کہا کہ ہمیں پہلے ویل چیئریں لے کے دو, کیونکہ ان کا وہ اسکول ہے ڈسیبل بچوں کا, تو ان کو ہم نے کافی ویل چیئریں پرووائڈ کی. کچھ ویل چیئریں جو ہیں نا ان کی پرنسپل کی موجودگی میں جو اپنے چانسلر ہیں نا پنجاب یونیورسٹی کے, ان کے ہاتھ سے دلوائیں, کیونکہ اس وقت میں یہاں بیٹھی تھی لیکن جو ہمارے ادھر لوگ کام کر رہے تھے نا وہ لے کے گئے تھے. اس کے لگا بھی ہوتا ہے, اس کے اوپر اگر گوگل کرو گا نا تو اس میں آ جاتا ہے. اچھا تو وہ لگوائیں, پھر ان کو ٹیوشن دی ان کی ڈسیبل بچوں کی جن کی ٹانگیں خراب ہیں یا या आर्टिफिशियल लगाई हुई हैं, वो स्कूल आना चाहते हैं, इंटेलिजेंट बच्चे हैं, तो उनको हमने फीसें दी और उनकी बस का किराया, फीसें, किताबें, यूनिफॉर्म, वो सारा पैकेज जो था ना उनका, वो हमने बच्चों का दिया। तो वो दो साल तक देते रहे हैं।
तो फिर ये मरहला कब आया जब आपने कहा कि अब हम मसनूई टांगे भी फराम कर सकते हैं?
हाँ जी, ये फिर उसके बाद मैंने उनका इंस्टीट्यूट विजिट किया ना, वो अच्छा है, फिर उसके बाद मैंने डॉक्टर नियाजी होप रिहैबिलिटेशन से राब्ता किया, तो वहाँ पे जब मैं गई,
ये इदारा कहाँ?
ये फैसल टाउन लाहौर,
लाहौर में। अच्छा,
तो इनको जब मैंने अप्रोच किया तो इनसे टाइम लिया तो मैं गई, तो मैंने देखा कि ये कैसे बनाते हैं, क्योंकि मेरी वाली जो टेक्नोलॉजी है ना वो डिफरेंट है, यहाँ पे तो वहाँ की डिफरेंट है। तो मैंने उनको देखा तो फिर हमने कहा कि भाई हम इतने आपको लगवा के दे सकते हैं, हमें प्रोफाइल बना के भेजें, उनकी पिक्चरें भेजें, वो उन्होंने सारा किया। हमने ऑफिशियली अपना इंट्रोडक्टरी इवेंट किया था डबल ट्री होटल हिल्टन में, पिट्सबर्ग में, तो वहाँ पे मैंने इंट्रोडक्शन कराया था कि ये हमने करना है, तो उसमें 50 अमेरिकन भी आए थे, तो जिसमें प्रोस्थेसिस बनाने वाली बड़ी कंपनियाँ थी, तो उन्होंने भी हेल्प की थी डोनेशन में, तो वो डोनेशन हमने यूज करके ना उधर लगाई।
किन लोगों को मसनूई टांगे लगती हैं, किन को नहीं लग सकती?
हाँ जी, ये इसमें ये है, मैं पहले तो मैं आपको बता दूं कि इस वक्त तक हम लोग 100 के से थोड़ी सी ज्यादा जो मसनूई टांगे आर्म, बाजू, हाथ, वो लगवा के दे चुके हैं। एक तो होती है घुटने से नीचे की टांग, एक होती है घुटने के ऊपर की टांग।
अच्छा,
जिनकी जैसे जो हमने लगवा के दी है ना, इसमें ये भी शामिल है। तो मसनूई टांग उनको लगती है जिनकी बिल्कुल काट दी जाती है
पूरी टांग, फिर उनकी मसनूई लगती है।
हाँ जी, पूरी लगती है। तो जिन लोगों की कुछ स्ट्रोक से वीक हो जाती है या टेढ़ी मेढ़ी हो जाती है या ये जो पोलियो से हो जाती है, तो उनको टांग नहीं लग सकती।
अच्छा,
उनको स्पेशल किस्म की व्हील चेयरें हम प्रोवाइड करते हैं, क्योंकि जब वो रिक्वेस्ट करते हैं ना तो आप इनकार नहीं कर सकते।
ठीक,
तो इवन के हम टांगे लगवा के देते हैं। तो इसी तरह मैंने खुद जॉर्डन में जाके वहाँ पे जो सीरियन वॉर विक्टिम का दुनिया का सबसे बड़ा कैंप है, ओवर 1 मिलियन रिफ्यूजीज हैं वहाँ पे, तो वहाँ पे UNO का जो हाई कमीशन फॉर रिफ्यूजीज है उनकी हेल्प से हम उनके अंदर गए थे, वरना तो वो किसी को इस तरह नहीं जाने देते। और बहुत सारे मैंने ऑर्गेनाइजेशंस को कैंप के अंदर विजिट भी किया, तो उसमें ये है कि मोहम्मद इस्माइल हैं, वो जॉर्डन में हैं, तो उनका अदारा है प्रसीजन ऑर्थोटिक्स एंड प्रोस्थेटिक्स, तो वो भी इसी तरह की लेग्स बनाते हैं, ही स्पेशलाइजिंग। तो वो जो साहब हैं उनको मिला के एक और लड़की है, वो डायरेक्टर थी उस अदारे की, तो उसमें उसका नाम है फरियाल, वो भी सीरिया की है, यंग लड़की है, तो उनकी हेल्प से मैंने ये 1 डे का जो कैंप लगाया था ना 21 अप्रैल 2014 को, तो उनकी लगाया था निगरानी में, तो हमने स्क्रीन किए थे पेशेंट जिनको लग सकती हैं
और फिर उनको लगवा कर दी बाद में।
जी, उसका आपने मैसेज भी देखा
जी, वो फेसबुक पेज पर जब हमने आपका इंट्रोडक्शन और आपकी तस्वीरें पोस्ट की, तो मोहम्मद इस्माइल ने हमारे फेसबुक पेज पर पोस्ट किया अपना लिंक और आपके लिए कहा कि अगर लोग देखना चाहें कि इस इदारे ने क्या किया या मोहम्मद इस्माइल साहब ने क्या किया या सुरैया कौसर वहीद ने क्या किया, तो हमारा ये लिंक पोस्ट कर दीजिए अपने फेसबुक पेज पर। तो मोहम्मद इस्माइल साहब क्योंकि उर्दू नहीं समझते, लेकिन वो उन्होंने अंग्रेजी में ये लिखा
या इंग्लिश,
हाँ, तो उनके लिए हमने कहा था कि हम प्रोग्राम के बाद मोहम्मद इस्माइल का लिंक भी पोस्ट कर देंगे और एक इन्फॉर्मेशन मिलेगी कि किस तरह लोगों को जब उनकी टांगे कट जाती हैं या अलग कर दी जाती हैं, तो किस तरह उनको मसनूई टांगे फराहम की जा सकती हैं और किस तरह उनकी जिंदगी को आसान बनाया जा सकता है।
इस प्रोस्थेटिक्स जो है ना, ये टेक्नीशियन इसने खुद आजाद की है, ये स्विट्जरलैंड में जाके पढ़ के आया था, तो वहाँ पे इसने मिलके ये सारा काम किया है।
तो पाकिस्तान में ऐसे लोग हैं जो ऐसे इदारे हैं जो मसनूई टांगे बना सकते हैं या मसनूई अज़ा बना रहे हैं, कितने हैं?
मैं तो 2-3 को जानती हूँ, एक तो होप रिहैबिलिटेशन वाले हैं, एक ये PSRD वाले हैं, एक मैंने विजिट नहीं किया, वो पिशावर में है।
तो ये बताइए कि ये जो एक एक मसनूई टांग लगने में कितना खर्चा आता है?
मुख्तलिफ कंट्रीज में मुख्तलिफ है, अमेरिका में तो मिनिमम $10,000 है।
अच्छा, और पाकिस्तान में अगर कोई बनवाना चाहे?
पाकिस्तान में तकरीबन $700 एंड अप है, डिपेंड करता है ना कितना काम है उस टांग पे,
कितना काम है, लेकिन कम से कम जो है
$700
$700 तक लगते हैं।
और जो जॉर्डन में है अब उसकी प्राइस इंक्रीज हो गई है, $1,500 जो है वो अपर द लिम है, जो कि घुटने से ऊपर की टांग कट जाती है ना, जैसे कैंसर की वजह से, रेडिएशन की वजह से लोगों की टांगें कट जाती हैं, या किसी एक्सीडेंट की वजह से, लाइक ए रोड एक्सीडेंट. लेकिन जो जॉर्डन में ज्यादा पेशेंट हैं वो हैं वॉर विक्टिम, लाइक कोई स्टेप डाउन हुआ है उसके ऊपर ये होती है ना लैंड माइनिंग, उनके ऊपर तो वो उड़ जाती हैं, तो वो ब्लो कर देती हैं, जैसे उड़ा देती हैं बंदे के उजा को. इसलिए बच्चे जो है ना बाहर खेलते थे उधर, तो उनकी बहुत सारी टांगे चली गई, बहुत सारे बच्चों की. उसमें थोड़े से डिफरेंट है क्योंकि जॉर्डन की जो मनी है ना ज्यादा पावरफुल है.
जॉर्डन में या उर्दन में ये काम हो रहा है, लेकिन पाकिस्तान में आप समझती हैं कि मस्नूई आजा बनाने वाले इदारों की अभी मजीद जरूरत है?
है ही नहीं है कोई खास, ज्यादा नहीं है, यही है दो चार जो मैंने आपको गिनाए हैं. पंजाब में और कराची में एक मैंने सुना है, मैंने उसको कभी विजिट नहीं किया कराची में.
तो फिर आप क्या समझती हैं कि इस शोबे में जो निजी सरमायाकार हैं उनके लिए कारोबार के क्या मौके हैं?
काफी मौके हैं, लेकिन इसमें पढ़ना पड़ता है, बेसिक एजुकेशन बीएस होती है, उसके बाद ये ट्रेनिंग करते हैं.
तो पाकिस्तान के तालीमी इदारों में आप समझती हैं कि ये इसकी तालीम दी जा रही है?
दी, थोड़ी बहुत दी जा रही जी,
लेकिन ज्यादा नहीं. तो अगर कोई शख्स या कोई स्टूडेंट इसमें पढ़ना चाहे तो अमेरिका में आकर उसको पढ़ने के मौके मयसर आ सकते हैं?
आ सकते हैं, लेकिन एक्सपेंसिव बहुत है. अवेयरनेस जो है ना वहाँ पे देनी चाहिए, वहाँ पे हैं अदारे जो कि इनको सिखा सकते हैं. इसीलिए मैं चाहती हूँ कि वो मैं बाद में डिस्कस करूंगी, लेकिन ये चीजें जो है ना बड़ी इंपॉर्टेंट है, क्योंकि पाकिस्तान में मैंने देखा इतने लोग इतने इतने सालों तक बगैर टांगों के ना, या तो वो जमीन से घिसके जा रहे हैं जो कि मुझे बहुत ही दुख होता है, या फिर वो लकड़ी की कोई सोटी लेके या इस तरह चल रहे हैं. लेकिन ये सारे वो लोग हैं जिनकी इनकम बहुत कम है, जिनके रिसोर्सेज लिमिटेड हैं, जैसे 6,000 रुपया इनकम है महीने की, तो उसमें कितने 4-5 बच्चे भी होते हैं,
तो जाहिर है कि वो उनके लिए बहुत मुश्किल है. तो आपका जो इदारा है आपसे लोग कैसे फिर राबता करते हैं?
वो इस तरह के हम जब कैंप लगाते हैं ना, जैसे हमने एम्प्टीज का कैंप लगाया, तो उसमें वो जो केबल है ना पाकिस्तान में उसके जरिए मैसेज भेजते हैं, मुख्तलिफ हॉस्पिटलों को मैसेज भेजते हैं कि भाई कोई ऐसे आपके पास लोग हैं तो उनको इधर भेजो, इस दिन कैंप लगना है. तो आप यकीन मानें कि जो मैंने कैंप 16 मार्च 2014 को लगवाया था ना, उसकी खबर इतनी जल्दी से पहुंची थी दूर दूर तक, मतलब रनाला खोर्द, बुरे वाला, हासलपुर, ये वो सारे इलाकों में लोग 9 बजे आके बैठ गए थे.
तो कितने लोगों ने
उस दिन हमने 51 स्क्रीन किए थे सुबह 9 o'clock से लेके शाम 6 बजे तक, हालांकि हमने 3 बजे का प्रोग्राम रखा था.
तो कितने लोगों को टांगे लगा दी गई उसके बाद?
हाँ, उसके बाद तकरीबन 50-49 की तो लग चुकी हैं
और वो अपने पाँव पर खड़े हैं. और उसके बाद आप ये भी करती हैं?
नहीं, उसमें टांगे भी हैं, कुछ लोगों के कुनी से नीचे का बाजू है, 3-4 लोगों के कुछ के हाथ भी हैं. जो हाथ है ना वो इतने फंक्शनल नहीं है. वो मैंने जब फोन करके पूछा ना कि आप कितनी चीज उठा सकते हैं, तो उन्होंने के 1 किलो तक.
तो लेकिन बहरहाल वो अपनी जिंदगी में अपने छोटे छोटे काम खुद करने के काबिल हो गए.
जैसे हमारे पास ना यस्मीन डिसेबल लोग हैं, वो दर्जियों का काम करते हैं जिसको टेलर कहते हैं, तो उसमें ज्यादातर मेन है, लेडीज जो है वो अपने घरों में बैठ के करती हैं. तो उनको हमने 45 के करीब मशीनें लेके दी थी ताकि थोड़ा बहुत काम कर ले ना घर में बैठ के, तो उनकी थोड़ी सी इनकम हो जाए, लिविंग हो जाए.
तो
आप अंदाजा नहीं कर सकती कि गुर्बत कितनी है. अगर ये जो डिसेबल लोग होते हैं ना जिनकी टांगे नहीं है या वैसे मजदूर हो गए किसी और रीजन से, तो लोग उनको ना घर से बाहर ही नहीं निकालते, कहीं लेके नहीं जाते कि शर्मिंदगी आती है.
तो आप ना सिर्फ ये कि उन लोगों को अगर उनको जरूरत हो मसनूई हाथ या पाँव या आजा लगाने की वो फराहम करती हैं, बल्कि इसके साथ साथ उनको माली तौर पर मुस्तहकम करने के लिए, अपने पाँव पर खड़ा करने के लिए उनके दूसरे बंदोबस्त भी करती हैं, मतलब सिलाई मशीन.
जैसे बच्चों के लिए स्कॉलरशिप, उनकी एजुकेशन के लिए कोई स्किल वगैरह सीख ले, कोई काम कर ले, ताकि अपने आप को ना दूसरों के रहम करम पे ना छोड़े.
दुनिया भर में हमारा प्रोग्राम सुना जा रहा है और पाकिस्तान में भी लोग हमारे इस प्रोग्राम को सुन रहे हैं और बाद में भी सुनेंगे. आप अगर अपने इदारे का लिंक बताना चाहें या कोई पता बताना चाहें तो आप इस वक्त बताइए, और हम प्रोग्राम के बाद भी कोशिश करेंगे कि आप अगर कहें तो आपका लिंक हम अपने फेसबुक पेजेस पर पोस्ट कर देंगे.
जी, हमारा जो वेबसाइट का है ना वो तो है www.skwlifeforlimbloss.org. अच्छा, अगर कोई गूगल करे सिर्फ लाइफ फॉर लिम लॉस फाउंडेशन यूएसए को, तो वो भी निकल आती है।
अच्छा,
बड़ा इजी है।
तो वहाँ आपसे राब्ता करने के लिए आपकी वेबसाइट पर जाएं, और अगर किसी को जरूरत है और वो इस मुस्तहिक भी है और वो अफोर्ड भी नहीं कर सकता, तो आप उनको ये मुफ्त ये चीजें फराहम कर सकते हैं।
किसी को रिफ्यूज नहीं करते हम लोग,
किसी को रिफ्यूज नहीं करते। तो एक अच्छी खबर हमारे उन सुनने वालों के लिए जो इस वक्त प्रोग्राम
हरदम रहा। उनको थोड़े पैसे भी देते हैं कि कोई काम शुरू करो।
वाह वाह, तो हम ये भी बात करेंगे कि इसकी फंडिंग आप कैसे करती हैं। लेकिन हम अपने सुनने वालों को बता दें कि अगर आपको, आप या आपके इर्द गिर्द कोई ऐसे लोग मौजूद हैं जिनकी टांगे किसी वजह से, किसी बीमारी की वजह से, किसी हादसे की वजह से महरूम हो चुके हैं वो अपनी टांगों से, और वो मसनूई टांगों की सहूलत हासिल करना चाहते हैं, तो हमारी आज के प्रोग्राम की मेहमान सुरैया कौसर वहीद के इदारे से राब्ता कायम करें, जिनका लिंक हम प्रोग्राम के बाद अपने फेसबुक पेजेस पर पोस्ट कर देंगे। और हम उम्मीद करेंगे कि हमारा ये प्रोग्राम ऐसे बहुत से सुनने वालों के लिए उम्मीद का कोई पैगाम लेकर आएंगे। हमारे प्रोड्यूसर वीटो मीर कह रहे हैं एक ब्रेक का वक्त हो गया। वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रमा है जिंदगी में हमारी आज की मेहमान हैं एक इंटरनेशनल सतह के फलाही इदारे SKW लाइफ फॉर लिम्ब लॉस की फाउंडर और चेयरपर्सन सुरैया कौसर वहीद, जिनका इदारा चलने फिरने से महरूमी के शिकार गरीब अफराद की जिंदगी को आसान बनाने और उन्हें मुआशरे का एक कारामद शहरी बनाने के लिए कोशां है। ये इदारा पाकिस्तान और दुनिया भर में किसी हादसे, धमाकों या बीमारी के नतीजे में चलने फिरने से महरूम गरीब अफराद को व्हील चेयर्स, मसनूई टांगे और दूसरे मददगार तिब्बी आलात मुफ्त फराहम करता है, जबकि इदारा उन्हें अपना रोजगार खुद कमाने के काबिल बनाने का बंदोबस्त भी करता है। हमारे मेहमान के तस्वीरी तारुफ और इस प्रोग्राम को हमारे फेसबुक पेजेस पर सुनने के लिए हमारे लिंक है facebook.com/hardamramahaizindagi, और हमारा दूसरा लिंक है facebook.com/yasmeenjameel.voaurdu। हमारी मेहमान इस वक्त मौजूद हैं पेंसिल्वेनिया से टेलीफोन पर हमारे साथ। गुफ्तगू को आगे बढ़ाते हैं। कौसर वहीद साहिबा, हमारे फेसबुक पेज पर कलीमुल्ला साहब ने आपके लिए ये मैसेज दिया था कि उनका एक गरीब पड़ोसी 26 साल का है और शॉर्ट सर्किट की वजह से एक टांग से महरूम हो चुका है और उसकी एक टांग काट दी गई है, तो आपका इदारा किस तरह उनकी मदद कर सकता है और वो क्या करें?
उनके लिए मैं आपको तरीका कार बताती हूँ कि वो या तो मेरी फेसबुक पे अपना मैसेज और अपनी ईमेल भेजें या मुझे ईमेल करें। ईमेल एड्रेस इज skwlifeforlimbloss@yahoo.com। तो वो अगर पाकिस्तान में हैं, पंजाब में हैं, फिर तो उनको मैं फॉरवर्ड करूंगी, रेफर करूंगी टू होप रिहैबिलिटेशन के पास। तो अगर वो किसी और जगह पे हैं तो फिर भी हम उनकी मदद कर सकते हैं। हमारी पॉलिसी ये है कि हम किसी के हाथ में कोई पैसा नहीं देते। जो सर्विस प्रोवाइडर है ना, उनको पे करते हैं।
अच्छा,
क्योंकि IRS की USA में ये रिक्वायरमेंट है कि कोई भी फंडिंग जो है ना किसी के हाथ में ना जाए।
तो कलीमुल्ला साहब, आप अपने पड़ोसी जो एक गरीब पड़ोसी हैं जिनको एक मसला ये दरपेश है, आपको अगर इनका फेसबुक पेज का लिंक ना मिल सके या आप भूल जाएं, तो आप हरदम रमा जिंदगी के फेसबुक पेज पर भी हमें ये मैसेज कर सकते हैं और मैं आपको ईमेल एड्रेस भी दे दूंगी ताकि आप सुरैया कौसर वहीद साहिबा से रابطہ कर सकें। और दूसरे लोग भी जो हमारा प्रोग्राम सुन रहे हैं, अगर उनके भी इसी किस्म के मसाइल हैं तो इसी तरह कलीमुल्ला साहब की तरह हमारे प्रोग्राम हरदम रवाए जिंदगी के फेसबुक पेजेस के जरिए हमसे रابطہ कर सकते हैं और हम आपका रابطہ सुरैया कौसर वहीद साहिबा से करा सकते हैं। आपसे सवाल अगला ये है सुरैया कौसर वहीद साहिबा कि अमरीका में फलाही कामों को आसान बनाने में अमरीकी माशरे का, अमरीकी हुकूमत का और अमरीकी कवानीन का क्या अमल दखल है? कैसे आपने एक इदारा कायम कर लिया और ऐसा कायम कर लिया कि इंटरनेशनल लेवल का आपने उसको बना लिया, तो जरूर कुछ ऐसी सहूलियात आपको यहाँ मिल रही हैं कि आपने ऐसा ऐसा कर सकी?
नहीं, अभी तक यस्मीन कोई ग्रांट या कुछ नहीं मिला। मैंने बॉब केसी जो अपने सेनेटर, इनको मैंने लिखा था तो उन्होंने कहा था कि हम पाकिस्तान को एड देते हैं, पाकिस्तानी गवर्नमेंट से रजू करें, रब्ता करें। अच्छा, تو اس کا مطلب ہے کہ نو.
لیکن آپ پھر فنڈ ریزنگ کیسے کرتی ہیں؟ شیداری کی
ہم لوگ ایونٹ کرتے ہیں, اس میں کبھی میوزک کا ساتھ رکھ دیتے ہیں, کسی سنگر کو بلا لیتے ہیں کبھی کسی کو, تو کبھی پریزنٹیشن دیتے ہیں کہ یہ یہ کام ہم نے کیا, اس طرح اور کرنا ہے, تو ان کو تھوڑی چیزیں بھی دکھاتے ہیں جو اپنے کام کیے ہیں. تو اس سے پھر لوگ جو آتے ہیں نا, ڈنر دیتے ہیں, ڈنر ہوتا ہے, ایڈمیشن ہوتا ہے, موسٹلی ایڈمیشن کا تو ٹکٹ ہوتا ہے, تو باقی جو ہے لوگ ڈونیٹ کرتے ہیں. صرف پٹسبرگ سے نہیں, باقی شہروں سے بھی مجھے ڈونیشنز آتی ہیں, جو میرے جاننے والے ہیں نا ان سے آتی ہیں.
تو آپ اس کے لیے آپ نے, کیونکہ پاکستان میں
ہم زکوٰۃ کا, صدقہ, خرائط وغیرہ سب کیٹیگری کو شامل کرتے ہیں نا, تو وہ چیریٹی میں آ جاتا ہے. کیونکہ امریکہ کے پاس جو الفاظ ہے نا, وہ ڈونیشن ہے, چیریٹی ہے, تو اس میں کوئی صدقہ خرائط یہ وہ نہیں ہوتا. اس میں یہی کہتے ہیں کہ اپنے لوڈ ون کے نام پہ کچھ کر دو, ایک یہ کر دو, وہ کر دو, اس طرح. تو ہمارے پاس اس کی نا بہت زیادہ وضاحت ہے.
تو یہی وجہ ہے کہ امریکہ میں فلاحی کام کرنا آسان ہے, اور فنڈ ریزنگ ایک ایسا یہاں پر ایک مروجہ ایک طریقہ ہے جس میں لوگ اپنے ارد گرد کے لوگوں کو اکٹھا کرتے ہیں اور مل بیٹھ کر کھانا بھی کھا لیتے ہیں, کوئی فنکشن بھی کر لیتے ہیں, اور ساتھ ساتھ اپنے لوگ فنڈس بھی دے دیتے ہیں.
جی, میں آپ کو بتاتی ہوں کہ یو ایس گورنمنٹ جو ہے وہ انکریج کرتی ہے میری طرح کی جو آرگنائزیشنز ہیں یہ ریلیف کے لیے, ہیلپ کے لیے, ایس کے ڈبلیو لائف فار لیم لاس, وہ کہتے ہیں کہ اس کو انٹرنیشنلی پروموٹ کرو اور انٹرنیشنلی ہیلپ کرو لوگوں کی. وہ گلوبل ہیلپ کے زیادہ فیور میں ہیں, امریکہ میں بھی ہیں, لیکن وہ ڈینائی نہیں کرتے. وہ کہتے ہیں کہ باہر کے ملکوں میں جو جو کرائسز ہیں, جو بھی لوگ افیکٹ ہوتے ہیں, جیسے ارتھ کویک میں ہوئے, فلڈ میں ہوئے, اس طرح فوڈ کی شارٹیج ہے, تو آپ لوگ اس کو بھی کور کرو.
اور دوسرا یہ کہ یہاں پر جو والنٹیئرزم کا ہے ایک جذبہ, اس کو شروع سے بچوں میں بھی ڈالا جاتا ہے, اسکول میں ہی بچوں کو یہ سکھایا جاتا ہے کہ دوسروں کی مدد کرو. تو کیا آپ سمجھتی ہیں کہ پاکستان میں اس سوچ کو کیسے فروغ دیا جائے, اور یہ کیسے سمجھایا جائے کہ دوسروں کی مدد کے لیے صرف پیسہ ہونا یا مخیر ہونا ہی ضروری نہیں ہوتا, بلکہ ہر شخص اپنی اپنی سطح پر دوسروں کی مدد کر سکتا ہے, کسی بھی طرح کر سکتا ہے, اور اسے ایسا کرنا چاہیے؟
میں عرض کروں گی آپ کی خدمت میں اپنے تجربات کے بنا پر. یہاں پہ یو ایس اے میں اگر کوئی والنٹیئر کام کرتا ہے نا, تو وہ اپنی ریزومے وغیرہ میں یہ چیزیں شامل کرے تو بہت اچھا رہتا ہے. تو ہماری کمیونٹی میں جتنے بچے ہیں نا, جب ہم ان کو کال کرتے ہیں تو وہ ہماری ہیلپ کے لیے لبیک کہتے ہیں. تو اس کے لیے میں نے پاکستان میں ایک پروگرام شروع کیا ہے. پہلے میں چھوٹے شہر سے کروں گی بچوں کے لیے, کہ ان کو اویئرنیس کیسے دینی ہے.
لیکن آپ کیا سمجھتی ہیں کہ جو پاکستان کی جو حکومت ہے وہ فلاحی سرگرمیوں کے فروغ کے لیے اسی طرح جس طرح یہاں پر ہوتا ہے اسکولوں, کالجوں, یونیورسٹیوں کی سطح پر نصاب کے ذریعے یا دوسرے فلاحی پروجیکٹ کی مدد سے لوگوں کو فلاحی کاموں کے لیے وقت نکالنے پر آمادہ کرے؟
جی, کر سکتے ہیں. میں ان کو یہ بتانا چاہتی ہوں کہ جو اسکول ہیں ہمارے پرائمری لیول سے لے کے اپر, ان میں جا کے کوئی نہ کوئی پریزنٹیشن ہونی چاہیے جس میں یہ بتانا چاہیے کہ ہم اپنی سبلنگ کو کیسے سکھائیں کہ گھر میں اگر کوئی ڈس ایبل ہے, گرینڈ ماں ہے, وہاں تو فیملی سسٹم ابھی کافی چل رہا ہے, جیسے گرینڈ ماں ہے, گرینڈ فادر ہے, نانا دادی, یہ وہ, تو ان کو آپ کیسے ڈیل کریں گے؟
نہیں, یہ کانسیپٹ تو پاکستان میں بھی بہت موجود ہے اپنے گھر میں.
اتنا موجود ضرور ہے لیکن لوگ اگنور کرتے ہیں. ان کو دوبارہ جیسے کہتے ہیں نا, ریفریش کرنے کی ضرورت ہے.
ہاں, آپ یہ کہہ رہی ہیں کہ یہ موجود ہے, ظاہر ہے کہ وہاں بزرگوں کا تو بہت احترام ہوتا ہے, اور اپنے گھر میں سبھی اپنے بڑوں کے, نانی دادا وغیرہ گھر کے فرد ہوتے ہیں, ان کے ساتھ بچے.
کیونکہ جب تک آپ تربیت نہیں دیں گے نا بچوں کو, ایجوکیشن از ڈفرینٹ تھنگ, مختلف ہے. تعلیم لینا اسکول میں جا کے پڑھ کے آ جانا اور چیز ہے, لیکن جو تربیت گھر میں دیتے ہیں نا, کہ کیسے آپ نے اٹھنا ہے, کیسے بیٹھنا ہے, کیسے خیال کرنا ہے, کیا کرنا ہے, کس کے لیے کیا چیز لے کے آنی ہے, یہ چیزیں ساری جو نا یہ شامل ہوتی ہیں کسی کے کردار کو بنانے میں.
اب بالکل, پاکستان میں جو آپ کا ادارے کی جو برانچ ہے اس میں کتنے لوگ ہیں؟
وہاں پہ چیپٹر ہے, ادھر چیپٹر ہے اس کا, تو وہاں پہ تو 6-7 لوگ ہیں.
اچھا, لیکن فنڈنگ یہاں سے جاتی ہے اور وہاں پہ وہ لوگ کام کرتے ہیں؟
100% یہاں سے جاتی ہے.
اچھا, کتنے گھنٹے آپ اب کام کرتی ہیں؟ سارا کام کمپیوٹر کے ذریعے ہوتا ہے کہ
موسٹلی کمپیوٹر سے ہوتا ہے اور پھر ٹیلی فون سے بھی ہوتا ہے, ای میل سے, وہی کمپیوٹر ہو گیا نا.
بالکل کمپیوٹر ہو گیا. تو آپ کے شوہر جو ہیں وہ آپ کے, انہوں نے زندگی کے سفر کے ہر مرحلے پر آپ کا ساتھ دیا اور اس ادارے کے ساتھ بھی.
کل میری 44th ویڈنگ اینیورسری ہے, یہ آپ دیکھ لیں.
بہت بہت مبارک ہو آپ کو, ہیپی ویڈنگ اینیورسری. اور آپ کے شوہر کو
مینشن کرنا چاہیے تھا کہ نہیں؟
نہیں, کوئی بات نہیں.
میں نے اس کو بڑا پلیزنٹ فیل کیا نا سارے انٹرویو کو, تو میں نے کہا آپ کو بتا دوں.
بہت اچھے, اور یہ بڑی خوشی کی بات ہے کہ آپ نے اتنا عرصہ اپنے ایسے اچھے شوہر کے ساتھ گزارا جس نے زندگی کے ہر موڑ پر آپ کا ساتھ دیا, اور اب جب آپ نے ادارے کو شروع کیا تو وہ اس کے پریزیڈنٹ بن کر آپ کے ساتھ شانہ بشانہ چل رہے ہیں, اور وہی آپ کو لے کر جاتے ہوں گے ظاہر ہے.
باہر تو انہیں کے ساتھ جاتی ہوں. میرے بیٹے جو ہیں نا وہ اپنے اپنے گھروں میں رہتے ہیں, لیکن اگر کہیں کہیں جانا پڑے نا لانگ ڈسٹینس ڈرائیو پہ تو وہ لے جاتے ہیں.
اچھا, اور آپ کے جو بیٹے ہیں وہ بھی ماشاء اللہ ایک ڈاکٹر ہیں, اور دوسرے بیٹے؟
دوسرے بزنس میں ہیں.
بزنس میں, تو آپ نے اپنے دونوں بچوں کو بھی ماشاء اللہ کامیاب شہری بنا دیا. آپ کے شوہر بھی؟
میری بہویں جو ہیں وہ بھی میری ہیلپ کرتی ہیں, جو ڈاکٹر ہے اس کی وائف بھی ڈاکٹر ہے, وہ اس کا نام ہے آمنہ.
اچھا,
ابھی وہ ریزیڈنسی کریں گی.
اچھا,
اور دوسری جو ہے وہ کشا ہے, وہ یہاں کی ہے, افریقن امریکن ہے, تو وہ پریکٹیشنر نرس بن رہی ہے, آر این نرس آلریڈی ہے.
اچھا, تو وہ بھی آپ کے اس مشن میں آپ کے ساتھ شامل ہے؟ آپ کی بہو
وہ بیہائنڈ کام کرتی ہے, پیچھے رہ کے,
لیکن فرنٹ میں
نہیں آتی. وہ کہتی میں لوگوں کو دیکھ کے نروس ہو جاتی.
اچھا اچھا, تو کبھی کبھی جب آپ اتنا کام کرتی ہیں رات کے 12 بجے تک, آپ کہہ رہی تھیں کہ بیٹھ کے کمپیوٹر پہ بیٹھی
ہوتی ہیں, 1 بجے تک بھی کرتی,
تو آپ کے شوہر یہ تو نہیں کہتے کہ بھائی اب یہ کام ختم کر دو؟
نہیں, دیکھیں میں 5 کی نماز پڑھتی ہوں, عشاء کی نماز میں 11:30 پڑھتی ہوں, تو اس کے بعد پھر میں اپنی ای میلیں اور یہ وہ فیس بک اس طرح کی چیزیں کرتی ہوں. تو جو میں نے دوسرے دن کام کرنے ہوتے ہیں ان کے پوائنٹ بنا کے اپنے کمپیوٹر پہ لکھ کے رکھ دیتی ہوں.
اچھا,
تو میرے ہسبینڈ جو ہیں وہ کہتے ہیں اتنا کام نہ کرو, تمہاری صحت خراب ہو جائے گی. میں نے کہا اس سے زیادہ اور کیا خراب ہوئے گی.
لیکن آپ اپنے جس کو کہتے ہیں, لوگ تو اس کو معذوری کہتے ہیں, لیکن آپ نے تو اس کے اپنی اسٹرینتھ بنا لیا ہے.
ہاں جی, یہ میرا ایک, چونکہ مجھے چیلنج ملا نا, تو میں ابھی تھوڑی دیر پہلے میرے بیٹے کا فون آیا تھا, تو وہ کہہ رہا تھا کہ مام یو آر گریٹ, کہتا ہے اتنی چیزیں کر رہی ہو کہ میں امیجن نہیں کر سکتا.
امیجن نہیں کر سکتا. اچھا, وہ تو رہ گیا, آپ نے کتاب بھی تو لکھ ڈالی ہے, پوئٹری بھی کر ڈالی.
وہ میں نے آپ کو بتانا ہے کہ میں نے جب میری ریہیبلیٹیشن تھی نا, تو میں بڑی جس سے ڈسٹرب ہوتی تھی, تو اس کے دوران میں نے سوچا کہ کچھ لکھ کے دیکھوں, کیونکہ مجھے انہوں نے دوبارہ لکھنا سکھایا تھا, مطلب پین وغیرہ پکڑنا. یہ
تو آپ کی کتنی انگلیاں اب نہیں ہیں؟
میری جو انگلیوں کی ہے نا اوپر والے حصے,
پورے
ساری, وہ ساری غائب ہیں. 8 انگلیوں کی
پورے غائب ہیں. اچھا, اوپر والی
نہیں ہے.
تو پھر اسی وجہ سے پھر آپ نے نچلے والے پورے کو استعمال کرنا شروع کر دیا؟
ہاں جی, اس کے ساتھ پین جو ہے نا انگوٹھے کے ساتھ اچھی طرح سے پکڑ کے, تو اس کے ساتھ میں نے لکھنا سیکھا تھا.
نئے سرے سے آپ نے لکھنا سیکھا.
میں اپنے بل ول سارے خود لکھتی ہوں. میں آپ کو یہ بتانا چاہتی ہوں کہ میں نے سوچا کہ کچھ لکھ کے دیکھوں, پھر میں نے پہلے انگلش کی بک لکھی بیونڈ مائی امیجینیشن, تو اس میں یہ تھا کہ بھی یہ جو بھی کچھ ہوا ہے بیونڈ مائی امیجینیشن ہوا میرے ساتھ, تو وہ اس کا میں نے سورٹ آف ایسا لائک اے بایوگرافی ٹائپ تھنگ, تو اس میں میں نے لوگوں کو یہ بھی بتایا کہ یہ کچھ ہوتا ہے اور اس طرح آپ پریونٹ کر سکتے ہیں اپنے آپ کو. فرائیڈے کو نہ جاؤ سرجری کرانے, کیونکہ فرائیڈے کو یہ ہوتا ہے کہ ویکینڈ پہ بہت کم ڈاکٹر آتے ہیں آپ کو دیکھنے کے لیے.
یعنی اپنے پرسنل تجربے جو تھے آپ نے اس کتاب میں
سارے میں نے لکھے ہیں تاکہ لوگوں تک پہنچے.
اچھا, لیکن پھر آپ نے شاعری بھی کی؟
شاعری میں نے اردو کی ہے, تو اردو میں میں جب ینگ تھی کالج میں تھی تو میں آرٹیکل وغیرہ لکھا کرتی تھی اور ڈبیٹ میں بھی حصہ لیتی تھی, تو وہ اس میں میرے میں تھوڑا سا اس کا انٹرسٹ تھا, تو میں نے پھر سورٹ آف نیچرل اور اپنے اندر کے دکھ کو باہر نکالتے ہوئے کی.
تو ایک طرح سے آپ یہ پیغام دے رہی ہیں ہمارے سننے والوں کو کہ اگر زندگی میں کبھی کوئی پریشانی ہو, اپنے حالات خراب ہوں, تو ڈپریشن میں جانے کی بجائے کچھ نہ کچھ اپنے اندر اپنی ذات کا اظہار کریں, لکھ کر, بات کر کے, یا اگر آپ شعر کہہ سکتے ہیں تو شاعری کیجیے.
میں ایک بات لوگوں کو بتانا چاہتی ہوں کہ جب اپنی شارٹ کمز کو آپ ہائیڈ کرتے ہیں تو اس کے بعد آپ اس میں چلے جاتے ہیں ڈپریشن میں. اگر آپ لوگوں کے ساتھ شیئر کریں, کوئی آپ کو کچھ نہیں کہے گا, مطلب جو سننا چاہتے ہیں ان کے ساتھ, جو نہیں سننا چاہتے ان کے ساتھ نہیں.
گھر والوں کا کیا رول ہے ایک ایسے معذور شخص کو زندگی میں کامیاب بنانے کے لیے یا انڈیپینڈنٹ کرنے کے لیے, کہ وہ دوسروں کا محتاج نہ رہے اور کانفیڈینس اس میں برقرار رہے؟
جی, اس میں یہ ہے کہ اگر آپ یہ سوچتے ہیں کہ آپ, لیٹس سی, میں آپ کو بتاتی ہوں کہ میرے ہسبینڈ ہیں, اس کی میں اب ڈسیبل وائف ہوں, ٹانگیں نہیں ہیں, تو ان کو کوئی وہ شرم نہیں آتی, ان کو نا اس طرح کا کانفیڈینس ملا کہ یہ میرا کام ہے, یہ میں نے ایسے کرنا ہے, اس کو لے کے جانا ہے. تو کئی لوگ کہیں ہائے میری وائف تو ڈسیبل ہو گئی ہے, اس کی ٹانگیں نہیں ہیں.
اور اس کی ایک وجہ یہ بھی ہے نا کہ آپ کے شوہر بہت پڑھے لکھے انسان ہیں, کچھ بتائیے اپنے شوہر کا ذکر کیجیے.
پی ایچ ڈی کی تھی انگلینڈ سے, اور
کس سبجیکٹ میں, کس شعبے میں,
اور یہاں پہ آ کے پھر انہوں نے
کس شعبے میں پی ایچ ڈی کی؟
بایو کیمسٹری.
اچھا,
تو یہاں پہ انہوں نے پٹس یونیورسٹی میں بہت سال کام کیا, پھر وہاں سے ریٹائرمنٹ لی. تو ایک ڈاکٹر تھے شیڈیک, وہ ایم ڈی تھے, اور وحید پی ایچ ڈی, تو انہوں نے مل کے نا ایک ٹیم آئی تھی وہاں سے, جاپان سے بھی ان کے ساتھ سب نے مل کے ایک بون میرو کے اوپر ریسرچ کی تھی, ہاؤ ٹو ٹرانسپلانٹ بون میرو.
اچھا,
تو وہ کافی کامیاب ہوئی تھی ادھر.
اچھا, تو ظاہر ہے کہ وہ ایک پڑھے لکھے انسان ہیں, اور انہوں نے آپ کو سہارا دیا, اس مشکل وقت سے نکالا, اور آج تک آپ کے ہر قدم پر آپ کے ساتھ ہیں.
جی, وہ تو پھر اس کے بغیر تو چارہ ہی نہیں ہے, وہ تو ہونا ہی پڑتا نا, لیکن یہ سمجھدار لوگوں کے کام ہے.
تو یہی, لیکن ہر کوئی سمجھدار ہو سکتا ہے, اگر آپ کے پاس اپنی سمجھ نہیں ہے تو دوسروں کی سمجھ سے بھی کام میں لیا جا سکتا ہے.
وہ ٹھیک بات ہے آپ کی, لیکن یہ ہے کہ اس کے لیے بھی لوگوں کو ایجوکیٹ کرنا پڑتا ہے.
ہمارے پروڈیوسر ویٹو میر کہہ رہے ہیں ایک بریک کا وقت ہو گیا. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہماری آج کی مہمان ہیں ایک انٹرنیشنل سطح کے فلاحی ادارے ایس کے ڈبلیو لائف فار لیم لاس کی فاؤنڈر اور چیئر پرسن سریا کوثر وحید, جن کا ادارہ چلنے پھرنے سے محرومی کے شکار غریب افراد کی زندگی کو آسان بنانے اور انہیں معاشرے کا ایک کارآمد شہری بنانے کے لیے کوشاں ہیں. یہ ادارہ پاکستان اور دنیا بھر میں کسی حادثے سے, دھماکوں یا بیماری کے نتیجے میں چلنے پھرنے سے محروم غریب افراد کو ویل چیئرز, مصنوعی ٹانگیں اور دوسرے مددگار طبی آلات مفت فراہم کرتا ہے, جبکہ ادارہ انہیں اپنا روزگار خود کمانے کے قابل بنانے کا بندوبست بھی کرتا ہے. ہمارے مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/ہردم رواں ہے زندگی, اور ہمارا دوسرا لنک ہے facebook.com/یاسمین جمیل VOA اردو. ہماری مہمان اس وقت موجود ہیں پینسلوینیا سے ٹیلی فون پر ہمارے ساتھ. اچھا کوثر بھائی صاحب, کچھ ایک بار پھر ذکر کریں اپنے آئندہ کے پروجیکٹس کا, کہ اب آپ آئندہ پاکستان میں جو پروجیکٹ شروع کرنے والی ہیں وہ کیا ہیں, اور ان کے لیے آپ کی اب سے کیا پلاننگ ہے؟
جی, میں پاکستان میں سائیوال ہے جو کہ لاہور سے 110 مائل ساؤتھ میں ہے, تو اس میں یہ شروع کرنا چاہتی ہوں پروجیکٹ جو کہ فزیکلی ڈسیبل چلڈرن ہیں ایلیمنٹری لیول تک ابھی, تاکہ وہ کچھ نہ کچھ پڑھ سکیں, کیونکہ وہ ذہنی طور پہ ٹھیک ٹھاک لوگ بچے ہیں, انٹیلیجنٹ ہیں, تو وہ تعلیم حاصل کر سکتے ہیں, اور ساتھ ان کے جب پروسٹیسز لگا کے دیتے ہیں, آرٹیفیشل لیگز لگا کے دیتے ہیں, تو ان کو چلنے کے لیے, ان کی ایکسرسائز کے لیے, تو ساتھ ایک بنایا جائے گا ریہیبلیٹیشن سینٹر, جو ان کو یہ ساری ٹریننگ دے گا کہ کیسے چلنا ہے, کیسے بیٹھنا ہے, کیسے اٹھنا ہے, اور اپنی لائف کو انڈیپینڈنٹلی کیسے ہینڈل کرنا ہے. کیونکہ اگر آپ ایک بچے کو ایک مصنوعی ٹانگ لگا کے دیتے ہیں یا کسی اڈلٹ کو بھی کہہ لیں, بڑے کو بھی, تو پوری فیملی کے لیے ایک برکت ہوتی ہے, بلیسنگ ہوتی ہے. آپ پوری فیملی کی مدد کر رہے ہوتے ہیں تاکہ وہ لوگ اپنے کام خود ہی کر لیں, تھوڑے بہت جو کام ہے, تو دوسروں پہ بوجھ نہ بڑھے.
اچھا, تو اس کے علاوہ کوئی اور پروجیکٹ, اس کے بارے میں کچھ اور آپ کہنا چاہیں گی؟
اس کے بارے میں صرف یہ میں کہنا چاہوں گی کہ جو سن رہے ہیں مجھے, وہ ہماری مدد کریں اور اس میں اپنا حصہ ڈالیں. اس کو کہتے ہیں کہ یہ کار خیر ہے, کام جو ہے اس میں برکت پڑے گی, اللہ تعالیٰ ان کو بہت اجر دے گا.
تو آپ یہ کہہ رہی ہیں اس پروگرام کے توسط سے کہ اگر کوئی آپ کی مالی مدد کرنا چاہے, آپ کے ساتھ کوئی والنٹیئر ورک کرنا چاہے, تو وہ آپ سے رابطہ کیسے کرے؟
جی, وہ رابطہ ای میل کے ذریعے بھی کر سکتے ہیں, skwlifeforlimbloss@yahoo.com.
ایک بار پھر دہرا دیجیے,
skwlifeforlimbloss@yahoo.com. ہماری ویب سائٹ کے اوپر پے پال کا بھی ہے, اس پہ بھی کر سکتے ہیں لوگ, www.skwlifeforlimbloss.org. تو اگر کوئی دور ہیں تو اس سے بھی وہ بھیج سکتے ہیں. تو اگر کوئی مجھے ای میل کرے تو میں اپنا ایڈریس بھیج سکتی ہوں, تو اس پہ ایڈریس ویسے لکھا ہوا ویب سائٹ پہ, تو اس کے ذریعے بھی وہ چیک بھیج سکتے ہیں.
آپ کا ٹیلی فون نمبر بھی وہاں موجود ہوگا؟
ہر چیز موجود ہے, ٹیلی فون نمبر بھی ہے, ایڈریس بھی ہے, سب کچھ ہے ویب سائٹ پہ جو یو ایس اے کا ہے. کیونکہ ہمارا چیپٹر پاکستان میں بھی ہے تو اس کی بھی انفارمیشن اس کے اوپر ہے.
تو اگر وہ چاہیں تو اگر وہ آن لائن نہیں رابطہ کرنا چاہیں تو پاکستان کا جو سینٹر ہے اس کا ایڈریس بھی اسی ویب سائٹ پر موجود ہوگا؟
ویب سائٹ پہ ہے.
تو ہم آپ کی ویب سائٹ کا جو ایڈریس ہے, جو لنک ہے, اپنے فیس بک پیج پر پروگرام کے بعد پوسٹ کر دیں گے, تاکہ ہمارے وہ سننے والے جو چاہیں آپ سے رابطہ کرنا, کسی مدد کے لیے آپ سے مدد مانگنا چاہیں تو, اور آپ کو اس ادارے کو مدد دینا چاہیں تو, وہ رابطہ کر سکتے ہیں.
بالکل کر سکتے ہیں. تو دوسری بات یہ ہے کہ یہ جو میں فنڈ ریزنگ کر رہی ہوں 31 جنوری کو, اس کے جو ڈونیشنز ہوئیں گی, وہ جو پشاور میں بچوں کے اسکول میں ٹیررسٹ نے اٹیک کیا تھا اور بہت سارے بچوں کو انہوں نے جان سے مار دیا اور کچھ بچے ہیں ان کی حالت بھی ٹھیک نہیں ہے, تو اس کا میں ڈیٹا کلیکٹ کر رہی ہوں. تو وہ چیزیں جو بھی ہوئیں گی ان کے لیے, کوئی ان کی ریلیف کے لیے, ان کی سپورٹ کے لیے, اس میں سے کچھ ایسے بھی لوگ ہیں جو کہ مستحق ہیں مدد کے, جیسے ان کے کام کرنے والے تھے ادھر اور کوئی تھے, تو ان کے لیے میں خود لے کے جاؤں گی انشاءاللہ سارے یہ انفارمیشن, فنڈز اور ادر دوسری چیزیں بھی جو کہ ان کے لیے کوئی گفٹ ہوئیں گے, کچھ اور چیزیں ہوئیں گی بچوں کے لیے اور ان کی فیملی کے لیے, کوئی شاید ریلیف ہوئے گا مارچ میں
جب آپ وہاں جائیں گی تو لوگوں کو پتا ہوگا, اور آپ کا وہ جو سینٹر ہے جو پاکستان میں وہاں موجود ہے, وہ آپ سے رابطہ کر سکتے ہیں اس سینٹر کے تھرو,
اس سے کر سکتے ہیں. اور دوسری بات یہ ہے کہ وہاں پہ میں پہلے ڈیٹا کلیکٹ کروں گی, پھر ایک چھوٹا سا پروگرام جیسے کیمپ ٹائپ کا ہوتا ہے نا, ٹائپ کی کوئی چیز لگائیں گے ہم لوگ, جس سے اگر ان بچوں کے پیرنٹس یا وہ بچے جو بےچارے زخمی ہوئے ہیں وہ آ سکیں, تو ہم ان کے ساتھ ایک چھوٹا سا پروگرام کریں گے اور ان کو ان کی انکریج کریں گے, ان کی حوصلہ افزائی کریں گے, کہ تاکہ وہ زندگی کو اور زیادہ اچھی طرح سوچنے کا, مطلب اپنے دل میں خواہش پیدا کریں, یہ نہ کریں کہ وہ دکھوں میں رہ جائیں پیچھے. ان کو انکریج کرنے کے لیے کہ زندگی بہت پڑی ہے ان کی آگے, تو ان کو کس طرح انہوں نے گزارنا ہے.
ہاں, اور جس ٹرامیٹک ایکسپیرینس سے وہ گزرے ہیں, تجربے سے, وہ ان کی زندگی میں ہمیشہ کے لیے سٹک نہ ہو جائے, اس سے وہ نکلیں.
وہ اس کے لیے نا میں نے ایک پروگرام سوچا ہوا چھوٹا سا, اس کو کہتے ہیں کہ ویلنس پروگرام. تو ویلنس پروگرام میں بچوں کے لیے میں نے سوچا ہے کہ ان کو کیسے موٹیویٹ کریں گے.
اچھا, تو اس کے لیے آپ کے پاس ماہرین ہوں گے, کوئی مدعو کریں گی آپ؟
میں کسی ڈاکٹر کو, سائیکالوجسٹ کو بلاؤں گی.
اچھا, اور وہ ان کے سامنے کوئی لیکچر یا ان کو سمجھائیں؟
ہاں جی, وہ دیں گے, اور میں بھی کچھ چیزیں اپنی طرف سے بھی بتاؤں گی کہ بچوں کو کہ یہ آپ کا اللہ تعالیٰ نے ایک ٹیسٹ لیا, آپ پورے اتر گئے ہیں.
تو اس مرتبہ یہ جو آپ کا پروجیکٹ ہوگا, جو آپ کا ٹرپ ہوگا پاکستان میں, وہ ان بچوں کے لیے ہوگا جو پشاور کے ایک اسکول کے سانحے میں یا تو ہلاک ہوئے, اور ان کے جو عزیز و اقربا ہیں ان کو آپ اکٹھا کر کے, اور جو زخمی بچے ان کے لیے یہ پروجیکٹ ہوگا.
جی, دوسرا میرا ہوئے گا, وہ ہوئے گا صرف एक दिन का कैंप होएगा, उनको कहते हैं फ्री मेडिकल कैंप. उसमें एम्पटीज भी होंगे जिनके जिनको अज़ा की ज़रूरत होती है, और जिनके हमने लगवाए हैं वो भी आएंगे, उनको भी बुलाएंगे कि दिखाओ कैसे चल रहे हो जो हमने पिछले साल किया काम. अगर कोई और भी आना चाहते होंगे ना तो उनको भी हम इनकार नहीं करेंगे जिनको किसी फिजिकल डिसेबिलिटी की मदद चाहिए होगी.
अच्छा, तो हमारे वो सुनने वाले जिस वक्त हमारा प्रोग्राम सुन रहे हैं, अगर मार्च में वो इनकी वेबसाइट से रابطہ रखें सुरैया कौसर वहीद की, और वो चाहते हैं कि वो अपनी फिजिकल डिसेबिलिटी के हवाले से कोई मदद चाहें, तो वो इन टच रहें और उस प्रोग्राम में शरीक हों. जब सुरैया कौसर वहीद साहब पाकिस्तान आएगी तो इंशाल्लाह कोई ना कोई उनके लिए अच्छी खबर या अच्छा गिफ्ट सुरैया कौसर वहीद साहिबा के इदारे की जानिब से जरूर मिलेगा.
जी, उसमें व्हील चेयर का भी शामिल है, वॉकर का भी शामिल है, जो किसी को जरूरत होगी ना वो पूरी की जाएगी इंशाल्लाह.
बेहद शुक्रिया सुरैया कौसर वहीद साहिबा. हमारी दुआ है कि आपने अपनी जाती जिंदगी के एक तकलीफ दे तजर्बे के बाद अपने जैसे दूसरे अफराद की मदद का जो मुश्किल मिशन शुरू किया है, इस मिशन में आपके साथ लोग शामिल होते चले जाएं और पाकिस्तान के हर उस गरीब शख्स को आपके इदारे और आपकी तरह के दूसरे इदारे अपने पांव पर खड़ा करने और उन्हें बाइज्जत जिंदगी गुजारने में मदद पहुंचा सकें जो किसी हादसे, बीमारी या धमाकों की वजह से चलने फिरने की सलाहियत से महरूम हो चुके हैं. हम आज का प्रोग्राम समेटना चाहते हैं, लेकिन हम चाहेंगे कि आपने अपने उन दिनों के दौरान जब आप अपनी जिंदगी में आने वाले एक गैर मुतवक्को सानहे से दो चार थी और अपनी परेशानियों को कम करने के लिए अशार तक कहने लगी थी, उनमें से कुछ अशार हमारे सुनने वालों को सुनाइए.
मैंने नज़में तो काफी लिखी थी, बहुत ज्यादा दुखी भी हैं, लेकिन ये एक मैं सुनाना चाहती हूँ आपको. अंदाज़े जिंदगी, ये उन दिनों की बात है जब मैं सोचती थी बैठ के कि कैसे गुजरेगी मेरी जिंदगी, क्या होगा, तो उसमें मैंने लिखा है. जिंदगी के मौसम हैं कई हजार, बरसात खजां हसी बहार, हर मौसम का होता है अंदाज निराला, रूप अनोखा जीवन का है देखा भाला, खुशियों के मौसम करते हैं जीवन रूप दुवाला, देखते देखते पल भर में जाते हैं बीत, जीवन की है बस यही रीत, हवा के झोंके होते हैं बस से बाहर, गम का मौसम दबे पांव आता है अक्सर, गहरे निशान छोड़ के जाता है जीवन पर, मिलता नहीं कोई रहबर, जब खिलते हैं फूल और खुशबू फैलती है वो बहार की आने की खबर हमें देती है, मेरे आंगन में यूं हर पल धीरे धीरे कभी मुसलसल कलियां खिलती हैं, मगर चुनने का सलीका नहीं, मेरे आंगन में फूल खिलते हैं मगर गुलदस्ते बनाने का सलीका नहीं, किसी कहती हुई आबशार की तरह जो धड़कती है दिल बेकरार की तरह, अगर गम बह जाए कोई बेताब नदी बनकर और हमारे दिल में खुशियां कर ले घेर, मगर दुख की बिजली चमकती है और गराती है गुस्सा जमाने पर, किसी मासूम बेकसूर के आशियाने पर, जब झोंक कर जिंदगी खिड़की से बेताब आना, हम देखते हैं आदमी का आशियाना, तो वहां दिखाई देता है वीराना, ये हकीकत है नहीं कोई अफसाना, रंग बिरंगे पत्ते जब झड़ते हैं खजां में तो अच्छे लगते हैं सब्जे मैदान में, और रंग भरे हम जीवन में आदमी के इन सबज सुनहरे पत्तों जैसे, कौसर अपने दिल को तुम ना होने देना वीरान, बेरहम खजां में अक्सर मिट जाते हैं अरमान, कौसर अपने दिल को तुम ना होने देना वीरान, बेरहम खजां में अक्सर मिट जाते हैं अरमान.
बेहद शुक्रिया कौसर वहीद साहिबा, आज के प्रोग्राम को समेटते हैं आपका बेहद शुक्रिया अदा करते हुए. और हम अपने सुनने वालों को बता दें कि वॉइस ऑफ अमेरिका वाशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारी आज की मेहमान थी एक इंटरनेशनल सतह के फलाही इदारे एस के डब्ल्यू लाइफ फॉर लिम लॉस की फाउंडर और चेयरपर्सन सुरैया कौसर वहीद, जिनका इदारा चलने फिरने से महरूमी के शिकार गरीब अफराद की जिंदगी को आसान बनाने और उन्हें मुआशरे का एक कारामद शहरी बनाने के लिए कोशां है.
یہ ادارہ پاکستان اور دنیا بھر میں کسی حادثے، دھماکوں یا بیماری کے نتیجے میں چلنے پھرنے سے محروم غریب افراد کو ویل چیئرز، مصنوعی ٹانگیں اور دوسرے مددگار طبی آلات مفت فراہم کرتا ہے، جبکہ ادارہ انہیں اپنا روزگار خود کمانے کے قابل بنانے کا بندوبست بھی کرتا ہے۔ ہمارے مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنک ہیں facebook.com/hardamrawahezindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasminjameelvoaurdu۔ اس پروگرام کے پروڈیوسر تھے ویٹو میر۔ یاسمین جمیل کو آج کا پروگرام ختم کرنے کی اجازت دیجیے۔ خدا حافظ۔
اس پروگرام میں جو نقطۂ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔